رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله 1432 سنہ ہجری کے ماہ ربیع النور کی آج نویں شب ہے۔
جو ہمارے میل ڈاکٹرز ہیں، مرد حضرات ہیں، وہ صرف مرد ہی کا علاج کرنے کی کوشش کریں۔ اب سوال یہ ہے، تو اس صورت میں تو یہ ہوگا کہ جو عورتیں ہیں وہ عورتوں ہی سے علاج کروائیں، تو اس کے لیے پھر عورتوں کو میڈیکل پڑھنا پڑے گا، اور پھر آپ پردے کی بھی اتنی پابندی کی تاکید فرماتے ہیں، تو یہ ارشاد فرمائیں، یہ دونوں کام ایک ساتھ کس طریقے سے ہوں گے؟
عورتوں کو پڑھنا پڑے گا، یہ تو اس وقت نوبت آئے گی نا کہ عورتیں پڑھتی نہ ہوں، تو پڑھتی ہے اور پڑھتی بھی اس مطلب کو ایجوکیشن کی صورت میں پڑھتی ہے، مرد عورت اکٹھے، اب جوان لڑکا جوان لڑکیاں یہ سب مل کے پڑھتے ہیں، اب اس میں جو ہوتا ہوگا وہ کم ہے۔ تو اب اس میں تو ظاہر ہے کہ ایسا ہے، لیڈی ڈاکٹریں تو بہت پائی جاتی ہیں، لیڈی ڈاکٹروں سے علاج کریں، اور اب ایک ڈاکٹر نے بند کر دیا تو کام مطلب یہ دوسرے ڈاکٹر نہیں ہے، سارے تو منتے ہی نہیں ہے نا، ویسے ایک ہی نے وہ بھی کیا ہے، پتا نہیں بےچارہ وہ بھی اس پر قائم بھی رہے گا نہیں رہے گا، یا وہ ڈاکٹر کس کیٹیگری کا یہ بھی تو نہیں پتا نا، تو اس سے کیا فرق پڑے گا کوئی ایک ڈاکٹر کہے کہ صرف مردوں کا علاج کروں گا، تو روزانہ کتنے ڈاکٹر تو مر جاتے ہیں، تو کہ مریض ان کے پیچھے تھوڑی جان دے دیتے ہیں، وہ دوسرا ڈاکٹر پکڑ لیتے ہیں، تو وہ مریض آ کے علاج نہیں کرے گا تو مریض آپ کسی اور ڈاکٹر کے پاس چلی جائے گی، اس سے فرق تو کچھ نہیں پڑے گا، کچھ بھی فرق نہیں پڑے گا۔ اگر سارے ہی ڈاکٹر عورتوں کا علاج نہیں کرتے چھوڑ دیتے تب بھی کچھ فرق نہیں پڑے گا۔ پہلے زمانے کی عفت ماب خواتین بھی کیا اس طرح بے پردگی کے ساتھ علاج کرتی تھیں یا مردوں کے ساتھ نرسنگ کرتی تھیں؟ یقیناً نہیں، تو اس وقت لوگ بیمار ہوتے تھے اور علاج ہو ہی جاتے تھے نا، بلکہ اب تو علاج بہت سہل ہو گیا، پہلے تو بہت دشوار تھا پھر بھی ہو جاتا تھا، ماں بہنیں پردوں میں رہ کر علاج کرواتی تھیں نا، تو اس لیے وہ اللہ تبارک و تعالی مسبب الاسباب ہے۔ اسباب پر نظر رکھنے کے بجائے ہمیں اس کے مسبب پر، اسباب کے خالق پر نظر رکھنی چاہیے، ایک در بند ہزار در کھلے۔ واللہ تعالی اعلم ورسول اعلم، صلی اللہ تعالی علیہ وآلہ وسلم، صلوا علی الحبیب۔
بسم اللہ الرحمن الرحیم، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام۔
میرا نام عبد الوہاب اتاری ہے۔ پیارے بابا جان کی بارگاہ میں عرض ہے کہ نابیناؤں کے اسکول اور کالجز میں مختلف مواقع پر تقاریب کا انعقاد کیا جاتا ہے جس میں مرد اور عورتیں شریک ہوتے ہیں، غیر محرم مرد اور عورت کا ایک دوسرے کو بلا شرعی عذر دیکھنا حرام ہے، جبکہ نہ ہم انہیں دیکھ سکتے ہیں نہ وہ ہمیں دیکھ سکتی ہیں، کیا ایسی صورت میں ہمارا ایک جگہ جمع ہونا درست ہے، شرعی رہنمائی فرما دیجئے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
حکم شرعی تو انہوں نے بیان کر ہی دیا۔ سر، مرد کا دیکھنا عورت کا دیکھنا یہ تھوڑا فرق ہے اس میں، اور بلا عذر شرعی کی انہوں نے قید لگائی ہے، لیکن وہ عذر اور چیز ہوتی ہے، مصلحت اور چیز ہوتی ہے۔ اب یہ کہ شاید یہ کو ایجوکیشن کے تعلق سے سوال تھا۔
ہاں، وہاں مطلب کہ لڑکی اور لڑکے یہ جو دونوں ہیں وہ دونوں نابینا ہیں۔
اچھا اچھا، دونوں نابینا ہیں، تو پھر دیکھنے کا سوال کیسے پیدا ہوتا ہے؟
یہ دونوں ایک جگہ جمع ہو سکتے ہیں؟
ادارے کوئی اسپارکنگ تو ہوگی نا، مطلب ان کی اپنی لینگویجز ہوتی ہیں، ان کے اپنے ترکیبیں ہوتی ہیں۔ یہ نابینا ایسے خوفناک ہوتے ہیں بس۔ مجھے کسی نے لکھا تھا، جب میں بولتا تھا کہ نابینا کو تو مطلب یہ نا کہ گناہ سے بد نگاہی کے گناہ سے بچ جاتا ہے، تو اس نے مجھے لکھا تھا کوئی کہ ایک نابینا کو میں جانتا ہوں کہ وہ پیسے دیکھ کر کسی کو ساتھ لے جاتا ہے، فلم دیکھتا ہے، اس کا ساتھ جو ہوتا ہے وہ ترکیب ہوتی ہے، وہ سارا بتاتا رہتا ہے اس کو کہ یہ آیا، یوں آیا، یہ آئی، وہ آئی، ایسی ہے، ویسی ہے۔ بولا وہ بھی یوں، مطلب یہ کہ تصور میں بد نگاہیوں کے لطف اٹھاتا ہے، فلمیں دیکھتا ہے، ڈرامے دیکھتا ہے، اندھا ہونے کے باوجود نہیں سدھرا ہو۔ تو نابینا جو ہوتے ہیں ان کی عقل بڑی تیز ہوتی ہے عموماً، جب ہی تو نابینا کو عوام حافظ صاحب بولتی ہے، حافظ نہیں بھی ہوتا حافظ صاحب، حافظ صاحب مانے جس کا حافظ مضبوط ہو، جب ہی تو قرآن پاک اتنا بڑا حفظ کر لیا اس نے۔ تو اس لیے کو ایجوکیشن نہ آنکھ والوں کا نہ نابیناؤں کا، اس طرح مطلب یہ خلط ملت ہو کر پڑھنا، یہ اس کی اجازت تو سمجھ میں آتی نہیں ہے۔ بھائی بولو آپ، ہے نا کہ نابینا اندھے اور اندھیاں، نابینا اور نابینائیں، یہ بھی مل کر ایک جگہ نہیں پڑھ سکتے کہ ان کی بھی آوازیں سنتے ہوں گے، اور خدا جانے کیا کیا ہوتا ہوگا، یہ بھی تو شادیاں کرتے ہیں، بچے ہوتے ہیں ان کے، سب کچھ ہوتا ہے ان کے بھی۔ واللہ تعالی اعلم ورسول اعلم، صلی اللہ تعالی علیہ وآلہ وسلم، صلوا علی الحبیب۔
صلی اللہ تعالی۔ ڈاکٹرز کو سوال کرنا چاہ رہے ہیں بابا، بیماری
کے اس کے بارے میں ہمیں بتایا جائے کہ یہ یا اس سے کریں یا یہ دوا برابر پیئیں، مگر وہ دوا اس ہمارے ہدایت میں عمل نہیں کرتے، اس سے تکلیف بھی بڑھتی ہے مریض کو، اس پر ہم ان کو ڈانٹتے بھی ہیں کبھی کبھار، ان کی دل آزاری بھی ہوتی ہے، تو یہ اس کے بارے میں شرعی حیثیت بتائیے۔
ان کے بتائے ہوئے طریقے کار کے مطابق مریض دوائی نہیں پیتا نا،
ڈانٹتے تو کوئی ڈانٹتا ہو تو ڈانٹتا ہو، باقی سرکاری اسپتالوں میں ڈانٹتے ہوں گے، یہاں نہ ڈانٹے بھائی، پرائیویٹ کلینک میں ڈانٹے گا تو مریض چلا جائے گا ہاتھ سے۔ اب یہ کہ پھر بھی اگر یہ ڈانٹتے تو ڈانٹ کس طرح کی ہے؟ ایک تو میٹھی میٹھی ڈانٹ ہوتی ہے، پھر آپ کا بخار بھائی کیسے اترے گا؟ میرے پاس تو ایسا پھونک تو نہیں کہ میں آپ کو پھونک ماروں اور آپ کی بریانیاں، حلوے، پراٹھے سب ہضم بھی ہو جائے، بخار بھی اتر جائے۔ تو اب جیسا کہ بعض ڈانٹے دل آزار نہیں ہوتی، بعض ڈانٹے واقعی دل آزار ہوتی ہیں، اگر دل آزار ڈانٹ تو پھر وہ بعض صورتوں میں ماں باپ بھی نہیں ڈانٹ سکتے، اس طرح استاد بھی نہیں ڈانٹ سکتا بعض صورتوں میں، تو دل آزار ہی اپنی جگہ پر ہے۔ ویسے میٹھی میٹھی ڈانٹ جو ہوتی نا، اس سے عام طور پر مریض کی دل آزاری ہوتی نہیں ہوگی، وہ شرمندہ ضرور ہوتا ہوگا، تو یہ بھی ایک علاج ہی کا حصہ ہے کہ مریض کو مطلب بعض اوقات سختی سے سمجھانا پڑتا ہے۔ اب ورنہ وہ پاگلوں کے جو ڈاکٹر ہیں، ان کو زنجیروں سے باندھتے ہیں، دل آزاری کیا کلیجہ آزاری بھی ہو جاتی ہوگی ان کی، اور پتہ نہیں کیا کیا آزاریاں ہو جاتی ہوں گی، لیکن اب یہاں ان آزاریوں کے بغیر اس کا علاج ممکن نہیں ہے نا، وہ جو مینٹل کیس ہوتے ہیں، اب نارمل ہوتے ہیں، مارا ماری جو کرتے ہیں، تو ان کو باندھنا پڑتا ہے، جکڑنا پڑتا ہے۔ تو جیسا مریض ہو جیسا موقع، البتہ بلا اجازت شرعی دل آزاری کی تو ظاہر اجازت کسی کو بھی نہیں ملے گی، نہ ڈاکٹر کو، نہ مجھے، نہ مریض کو اجازت ملے گی کہ وہ ڈاکٹر کی دل آزاری کرے۔
پیارے پاپا جان، ڈاکٹرز سے اسلامی بھائیوں کے حوالے سے سوال تھا کہ ڈاکٹرز بھی دعوت اسلامی کے مدنی کاموں میں عملی طور پر میدان عمل میں آ سکتے ہیں، اس حوالے سے کچھ مدنی پھول ارشاد فرمائیے۔ اور کچھ دوسرا سوال یہ تھا کہ ہمارے سرکاری ہسپتالوں میں مریضوں کے ساتھ جو اٹینڈنٹ آتے ہیں وہ مریضوں کا خیال نہیں رکھتے، کیونکہ مریض دوسرے بھی ہوتے ہیں وہاں پہ شور کرتے ہیں، ان سے دوسرے مریضوں کو تکلیف بھی ہوتی ہے، اور بعض اوقات یہ بھی دیکھا گیا ہے کہ فیمیل وارڈز میں مرد حضرات گھس جاتے ہیں، وہاں ان کو بہت سمجھایا جاتا ہے کہ بھئی یہاں آپ کا داخلہ منع ہے، یہاں سے نکل جائیں، تو وہ بحث کرتے ہیں، تو اس حوالے سے بھی مدنی پھول ارشاد فرما دیں۔
اول تو مدنی کام، ڈاکٹر ذرا الگ مخلوق تو نہیں ہے، یہ بھی ہماری طرح ہی ہے، تو یہ عمومی اسلامی بھائی ہیں ہمارے، تو ان کو بھی کام کرنا چاہیے، اپنے اس منصب سے فائدہ اٹھانا چاہیے کہ ڈاکٹر اگر کسی مریض کو بول دے گا نا، مثلا کہ جیسے پرانا مریض دھکے کھا رہا ہے، اس کو جلدی فائدہ نہیں ہو رہا، تو اس کو یہ کہہ سکتا ہے کہ دعوت اسلامی کے مدنی قافلوں میں سفر کر کے کئی مریضوں نے دعائیں مانگی اور وہ درست ہو گئے، کینسر تک کے مریض الحمدللہ ٹھیک ہو گئے، تو آپ بھی مدنی قافلے میں سفر کیجئے اور وہاں جا کر دعا مانگیے، انشاءاللہ آپ کے لیے بھی بہتریاں ملیں گی، صفائیں ملیں گی، اس طرح ان کو کنوینس کرنا شاید زیادہ آسان ہے آپ کا، ڈاکٹر صاحب بولتے تو جائے گا سب، ڈاکٹر صاحب اجتماع کی دعوت دے رہے ہیں، اپنے کو جانا چاہیے، دیکھنا چاہیے کہ وہاں کیا ہے، اس طرح انشاءاللہ یہ کریں گے، کیونکہ جو بھی جس کے پاس کوئی منصب یا عہدہ بڑا ہوتا ہے نا، تو اس کے متاثرین جو ہے نا وہ جلدی اس کو قبول کرتے ہیں، ڈاکٹر صاحب بول دیں کہ بھائی وہ 3 دن وہ کلینک بند ہے فلاں فلاں تاریخ کو، کیونکہ میں مدنی قافلے میں سفر کروں گا، آپ بھی آؤ نا، تو میں کہتا ہوں مریض تیار ہو جائے گا، ڈاکٹر صاحب کہتا 3 دن ہے نا موقع مل رہا ہے، چلو یار، تو اس طرح مطلب یہ کہ امید ہے کہ مریض بھی اس کے ساتھ تیار ہو جائیں گے، تو یہ جو قافلے سفر کرواتے ہیں اس میں بھی امید کرتا ہوں کہ وہ جیسے ڈاکٹر کا قافلہ تو سارے کے سارے ڈاکٹر ہوں، وکلا کا قافلہ تو سارے وکیل ہوں، ایسا نہیں ہوتا ہوگا اور ایسا ہونا بھی نہیں چاہیے، ان کے ساتھ کچھ نہ کچھ مطلب اور بھی ہونے چاہیے، جیسے فوجی افسروں کا تو فوجی افسروں ہی کا ہو، افسر ہو ٹھیک ہے ایک آدھ، لیکن ساتھ میں دوسرے بھی ہونے چاہیے تاکہ ایک دوسرے سے سب کو سیکھنے کو ملے، اور ایک دوسرے سے سب یہ فری بھی نہیں ہوں گے، ڈاکٹر سے مریض فری نہیں ہوگا زیادہ، ڈاکٹر آپس میں دوستی ہوگی نا فری ہو جائیں گے اور برابر سیکھ نہیں سکیں گے، تو اس طرح مطلب ڈاکٹروں کو تو قافلہ بنانا کوئی مشکل ہی نہیں میرے خیال میں، جو ڈاکٹر جن کے یہاں زیادہ پیشنٹ ہوتے ہیں نا ان کے لیے تو کہنے کہ یوں بائیں ہاتھ کا کھیل ہے، چٹکی کا کھیل ہے، یوں کر کے قافلہ بن جائے گا، ان کو تو یہ اپنے اس سے فائدہ اٹھانا چاہیے، قافلے بنانے چاہیے، اجتماع میں خود بھی جائیں اور دوسروں کو بھی بولیں گے نا کہ اپنے چلیں گے، میں آپ کا انتظار کروں گا، آپ کو لے جاؤں گا میری کار میں، مریض آپ کی شکل دیکھتا رہ جائے گا کہ یار یہ کیسا ڈاکٹر ہے، یار میرے کو اجتماع میں لے جائے گا اور گاڑی میں لے جائے گا، اس کا دل نہیں ہوا تو بھی آ جائے گا، میں تو امید کرتا ہوں، ذرا آپ یار کوشش تو کریں، مریضوں کو اس طرح لے آیا کریں، انشاءاللہ آپ کے لیے بہت بڑے ثواب کا ذخیرہ ہوگا یہ، انشاءاللہ آپ درس دیں گے نا تو جاتے جاتے لوگ رک جائیں گے کہ یار وہ اپنی وہ کلینک جو ہے نا ڈاکٹر صاحب آج فیضان نے سنا تھا درس دیں گے، ارے بیٹھتے ہیں یار، وہ خامہ کر کے کشش جو ہے نا وہ اس کو کھینچ کے بٹھا دیں گے، وہ آپ کا درس سنے گا، نیکی کی دعوت کے لیے آپ نکلو گے اپنی کلینک کے اطراف میں علاقہ دورہ بھرا نیکی کی دعوت، تو کوئی مزہ لے کے یار کوئی دکاندار بدتمیزی کر جائے، بعض بدتمیزی کرتے ہیں کہ مولانا ذرا وہ اگلی دکان پہ جاؤ مصروف ہیں، آپ کو دیکھ کر تو ڈاکٹر صاحب کر کے وہ اٹینشن ہو جائے گا، وہ سنے گا، اور دکان دوسرے نوکروں کو بولے گا ڈاکٹر صاحب آئے، ڈاکٹر صاحب آئے دیکھو کیا فرماتے ہیں، آپ کی تو نکل پڑے گی، تو اس لیے آپ کو تو زیادہ کام کرنا چاہیے، اپنے منصب سے فائدہ اٹھانا چاہیے،
ابا یہ ابھی درس دیں گے یہ سب اسلامی بھائیوں میں بیٹھیں گے تو یہ جب جا رہے ہوں گے تو راستے میں ان سے کوئی 2-4 مریض تو پوچھ لیں گے میرے کھانسی ہے کیا کروں، اگلا بولے نزلہ ہے تو کیا کروں، بولے میرے کو تھوڑا کمر میں درد ہے کیا کروں، تو بےچاروں کو کلینک میں جائے گا نہیں تو ان کا کام کا چلے گا کیسے،
ہاں یہ شیطانی وسوسہ ہے جو آپ نے بہت زبردست پکڑا ہے، جب میری اٹھان تھی نا شروع کی بات کر رہا ہوں تو میں तावीजात तो देता था कि तावीज और मौलाना और तावीज तो आपको पता है कि वो दोनों का चोली दामन का साथ है, तो लोग मांगते ही हैं। तो मेरे को मैं गुजरता तो मौलाना इडा इडा यार इडा यो मेरा बच्चा रोता बहुत है, तावीज लिख के दो तो बेटो, तो मैं वो तावीज लिख के देता। यानी कि को बोलता घर पे वो मेरा वालिद जो है तो बहुत बुखार चढ़ा हुआ, जरा वो दम करके जाओ। मैं चलो मैं घर पे जाके दम करके आ जाता। तो इस तरह की तरकीबें मेरी, देखे टाइम का कोई मतलब नहीं इसमें, वो नहीं होता था मेरे। फिर उठान शुरू हो गई और वो जरा दावत इस्लामी बन गए, अपने बड़े आदमी बनने लगे अवामी तौर पे, तो भीड़ बढ़ने लगी। तो मेरा वो दोस्त होता था एक मेरे साथ इस्लामी भाई, वो कहता कि आप लिख के लगा दो, वो असर के बाद मुलाकात होगी, इसका जब जी चाहता उठ के चला आता है, ये नहीं होना चाहिए। मैं इतना बड़ा आदमी थोड़ी हूं यार, मैं मतलब सिर्फ असर के बाद मिलूं, तो जब भी आने दो यार, जो भी आए। तो अब आहिस्ता आहिस्ता खैर मैं बिल्कुल ही अब तो बंद हो गया, वो वक्त वक्त की बात होती है। तो इस तरह मतलब ये कि मैंने अब भी अपनी मजलिस जो है, इस वक्त दावत इस्लामी की बहुत सारी मजालिस है, इसमें मजलिस तावीजात इन मानों कर बहुत ज्यादा नुमाया है अवामी तौर पर। जी हाँ, मदनी काफिलों की मजलिस भी इतनी नुमाया नहीं है जितनी मजलिस तावीजात नुमाया है। ये वाहिद मजलिस है जो शहर शहर जाकर गांव गांव जाकर गमखारी इज्तिमा करती है, और आए दिन आप इनके मतलब इनके मनाजिर देखते होंगे मदनी चैनल पर कि कितना रश होता है उसमें। कोई शख्सियत नहीं होती बाकायदा, फिर भी रश होता है वहां, कौम दुखिया रही है। और इसको ये लोग तावीजात भी देते हैं, बयान भी करते हैं, काफिले में सफर भी करवाते हैं। काफिलों में मदनी काफिला मजलिस है वो तो अपनी जगह पर है, इसके अलावा ये वाहिद मजलिस है तावीजात की जिसके सबसे ज्यादा काफिले सफर करते हैं, जो सबसे ज्यादा चंदा करती है, बहुत लाखों लाख रुपए चंदा करती, करोड़ों रुपए चंदा करती होगी ये मेरी मजलिस तावीजात। इनको मैंने कहा हुआ है, इन लोगों को, भाई तुम्हारा टाइम है ठीक है भाई, इतने बजे से इतने बजे तक, लेकिन तुमको किसी वक्त भी कोई तावीज मांगे तो आका की दुखियारी उम्मत को मना मत किया करो, दे दिया करो, रास्ते में रोक कर बोले दे दिया करो। मैं ये अर्ज करता रहता हूं, जो इनको उम्मीद है कि सबको पता भी होगा। तो खैरुन नास मई यनफाउन नास, के तुम में बेहतर वो है, इन लोगों में बेहतर वो है कि जो लोगों को नफा पहुंचे। तो अगर कोई पूछ लेता कि डॉक्टर साहब खांसी बहुत हो गई है, तो आपकी समझ में आता है, तो इसको मशहूर गोलियां आप तो कहां ही खांसी का और नजले का पूछेंगे। मेडिकल स्टोर वालों ने गैर कानूनी तौर पर अपना काम संभाल लिया है, अलग मेडिकल स्टोर वालों को बगैर डॉक्टर की पर्ची के दवा देना यह गैर कानूनी काम है, देते हैं, यहां तो अपने आप तो कोई पूछता ही नहीं है। तो ये इन लोगों ने संभाल लिया है, तो अगर किसी मरज की शिकायत करता तो आपको लगे कि इसकी तो बाकायदा तशखीस करनी होगी, इसको देखना होगा, वाकई देखना भी पड़ता है। कई अमराज ऐसे होते हैं कि इसकी वो रस्ते में रोक के दवा पूछी और इसको आपने लिख कर दी, तो ये नहीं चलेगा, क्योंकि एक मरज ये आपने दवा दी, वही दवा हो सकता है उसको दूसरा मरज हो, उसके लिए वो मुजिर हो, तो इसलिए फिर आपको बोल दें भाई क्लिनिक पर तशरीफ ले आइए, ये कहा जा सकता है। अब ये आपकी दयानतदारी पर है कि आप को जो लगता है कि दवा दे सकते हैं, अच्छा मशवरा दे सकते हैं, तो सवाब की नीयत से, एक मुसलमान की दिलजोई की नीयत से, एक मुसलमान की खैरख्वाही की नीयत से, अब दीन उन नसीहा, दीन खैरख्वाही का नाम है, खैरख्वाही की नीयत से आप उसको बता दें, आप छोटे बाप के नहीं हो जाएंगे, ये मरीज नहीं आएगा, ये आपको लगता ना, ये आपको फैमिली डॉक्टर बना लेगा, घर के मरीजों को लाएगा कि ये डॉक्टर बहुत अच्छा है। मैंने सड़क पे पूछा था इसको, इन्होंने ऐसी दवा मुझे बताई कि मेरी बीमारी चली गई, तो वो डॉक्टर अच्छा है कि हर वक्त तो आप मिलेंगे नहीं उसको, तो ये फिर अपने मरीजों को लाएगा, और हर मरीज ऐसा नहीं होगा जिसको सड़क की दवा अच्छी हो जाए, रास आ जाए, तो यूं आपका काम बढ़ेगा घटेगा नहीं।
आपने बताया अभी इसको ताजी राना मदनी बोल दिया है कि अगर इस तरह खैरख्वाही करेगा तो मतलब इसको और मजीद मरीज मिलेंगे और शायद हो सकता है इससे इसका कारोबार काम भी अच्छा हो जाए।
जो ताजिर कम नफे पर सस्ता बेचेगा ना, जो ताजिर कम नफे पर सस्ता बेचेगा उसकी दुकान पर भीड़ ना हो जाए तो आप मेरे को बोलना, मैं आपको यानी बोलते हैं ना वो मोटे अल्फाज में आप दावे से कहता हूं, आप लूट मार करते हो इसलिए बोलते हैं तंगदस्ती है। आप कम नफे पर उम्मत की खैर ख्वाही करो, अच्छे जज्बे के तहत अपना जहन बना लो कि इतना परसेंट मेरे को नफा लेना है। आप देखो शुरू में भीड़ नहीं होगी, आहिस्ता 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 जब पता चलेगा ना कि यार उधर यही चीज यही कंपनी इसकी कीमत इसने 90 रुपए बताई और ये मेरे को 80 में दी, इसने 75 में दी, 60 में दी, 70 में दी, उधर 80 बोल रहा था ये इसने मुझे 75 में दी, यार ये व्यापारी अच्छा है। आहिस्ता आहिस्ता आपका ऐसा इमेज कायम होगा आप संभाल नहीं सकोगे, आपके घर के दरवाजे तोड़ देगी कौन कि हमको आपसे लेना है। मुबालगा करके कहता हूं कि ना चले आपका काम, आप मेरे को बोलना, आपकी नीयत खराब है, आपको इस दुखियारी उम्मत को लूटना है। एक तरफ महंगाई ने कमर तोड़ दी, आपने नफे की शरह बढ़ा दी। एक ताजिर ने बड़ी सच्ची बात की थी कि हमारे निगरान शूरा जो है ना ये हर महीने की पहली इतवार को वो बयान फरमाते हैं जोर के बाद ताजिर को कैसा होना चाहिए, तो माशाल्लाह बहुत प्यारा वो बहुत कसीर ताजिर जमा होते हैं उसमें और बरा रास्त ये मदनी चैनल पर रिले भी होता है लोग देखते हैं। तो उसमें एक ताजिर ने बोला कि हम खामाखा गवर्नमेंट को बदनाम करते हैं, सही बात मैं करता हूं कि हम लोग खुद महंगाई बढ़ाते हैं। उसने वैसे मैं भी हैरान रह गया कि यार ये कैसा सच्चा आदमी है, ताजिर को नफा बहुत चाहिए, बहुत नफे की शरह रखते हैं। मैं हलाल हराम की बात फिलहाल नहीं कर रहा, मैं सिर्फ आपको खैर ख्वाही के जज्बे की बात कर रहा, उसमें आपकी भी खैर ख्वाही है। अब मिसाल के तौर पर एक चश्मा है, इस पर मैं 50 रुपए नफा रखता हूं, अब दिन में मेरे ये 10 चश्मे बिकते हैं तो ये मेरे को 500 रुपए मिले नफा। अच्छा अब मैं इस चश्मे पर 25 रुपए नफा रखूं और मेरे ये 40 चश्मे बिके तो आप नफा बड़ा कम हुआ, 100 रुपए नफा रखता हूं 10 बिके 500 रुपए नफा हुआ, 25 रुपए नफा रखा 40 बिके 1000 रुपए नफा हुआ। तो ये बिजनेस टेक्ट आपको मैं बता रहा हूं, तो कम नफे पर बेचेंगे बिकेगा ज्यादा, तो आपको ज्यादा फायदा होगा, कम थोड़ी होगा, आपका मफाद तो पूरा होगा, आपको पैसा चाहिए ना, पैसा मिल जाएगा, गरीबों के दिल खुश हो जाएंगे और ग्राहकों का फ्लो आपकी तरफ होगा।
असल में वो हमारे जो डॉक्टर इस्लामी भाई है ना ये पढ़ते हैं साइंस पढ़ कर डॉक्टर, क्योंकि वो मैट्रिक के बाद सिलेक्शन होती है कि डॉक्टर बनना है तो या इस फील्ड में जाना तो साइंस ले लें अदरवाइज कॉमर्स ले लें। अब इन्होंने कॉमर्स पढ़ी नहीं होती, अब कॉमर्स के अंदर इकोनॉमिक्स पढ़ाई जाती है, कॉमर्स के अंदर ट्रेडिंग पढ़ाई जाती है, प्रिंसिपल ऑफ कॉमर्स के सारे सब्जेक्ट कॉमर्स में पढ़ाए जाते हैं और आप इस वक्त तिजारत के मंदिर फूल दे रहे हैं। और जिस बयान का आप हवाला दे रहे ताजिर को कैसा होना चाहिए, तो मैं आज ये कह रहा हूं कि आज जो बयान हो रहा है ना वो है इसका नाम डॉक्टर को कैसा होना चाहिए।
माशाल्लाह तो डॉक्टर भी तो ताजिर हैं यार,
मगर वो अलग है, वो इनकी टेक्निक और इस टेक्निक में फर्क है।
अगर डॉक्टर भी सस्ती दवा देंगे ना और अपनी फीस कम रखेंगे ना इंशाल्लाह बरकत मिलेगी, अगर नियत ये है कि मैं मुसलमानों की खैरख्वाही करूंगा। वरना लोगों का जो तसव्वुर ये है कि जो भारी फीस ले भारी डॉक्टर होता है, हल्की फीस ले तो ऐसे ये चालू डॉक्टर है, ये एक मुसीबत है लोगों की नफ्सियात की। लेकिन आपकी नीयत साफ होगी तो इंशाल्लाह मंजिल आसान होगी।
दोनों अलग है बाबा, एक है
जब लोगों को फायदा होगा ना सस्ती फीस वाले से आएंगे आपके पास, 2-4 दिन 8 दिन 15 दिन 2-4 महीने साल 6 महीने आप इंशाल्लाह देखना आपके पास मरीजों का वो सब ऐसी भीड़ हो जाएगी कि आप तंग आ जाओगे यार।
एक एक गुड्स प्रोवाइडर होता है और एक सर्विस प्रोवाइडर होता है, डॉक्टर लाइक एक सर्विस प्रोवाइडर है और वो अपने सर्विस के जरिए अपनी खिदमात के जरिए मतलब ये काम कर रहे होते हैं। जितनी सर्विस इजी होगी और अप्रोचेबल होगी और आप मैक्सिमम टाइम के साथ और बिल्कुल आसानी के साथ देंगे तो खुद आपकी तरफ आने वालों का वाकई रुझान बढ़ जाएगा। बाबा इसमें डॉक्टर के अपने अखलाक भी बड़े मायने रखते हैं, इनके अपना किरदार बड़ा मायने रखता है।
बहुत अच्छा होता है
जी हाँ, वो
पैसे खींचने होते हैं, व्यापारी होते हैं, ये घर में जैसा भी हो मैं नहीं बोलता, बाकी जो प्राइवेट क्लिनिक पर जाता है ना मरीज उसके अखलाक अच्छे होते हैं। हाँ, जिसका भीड़ ज्यादा होती है वो थोड़ा उसकी आंखें ऊपर चढ़ जाती है, बाजों का वो कुछ डांटने का पूछा था ना अभी, तो इसमें मुब्तला हो जाता होगा। बाकी जो मालदार मरीज हो और मतलब आए दिन खटाता हो ना अपने को, पैसा फेंकता हो, तो उस पर उसको डांटने की जरूरत भी नहीं पड़ती होगी इनको। ये भी व्यापारी होते हैं तो इनको भी मैं ये बिजनेस टैक्स पेश करता हूँ। मालदार बनना है, देखो मैं मालदार हूँ, मालदार बनना है, माल सस्ता बेचो, सुभान अल्लाह, मरहबा। तो सारे डॉक्टर तय कर लो यार, सस्ती दवाएं दो यार, गरीबों की दुआएं लो, इनके बद्दुआएं मत लो यार, दुआएं लो इनकी, इनको सस्ती दवाएं दो, बेचारों को सस्ती दवाएं लिख दो, ये रिश्वतें लेनी छोड़ दो। इस कंपनी की दवाएं इतने अरसे तक लिखूंगा तो ये यूं वो कार मिलेगी, तो एसी मिलेगा, तो फुला मिलेगा, तो चुनी मिलेगी, तो चुना, ये सब गटर में डालो यार। नहीं, गटर में भी नहीं, गटर से भी बदतर है रिश्वत, बहुत खराब है, कहाँ डालो इस पर अपने गौर करेंगे, लेकिन आप इसको छोड़ दो यार, लेना छोड़ दो।
डॉक्टर रफीक पूछ रहे हैं बाबा मक्के मुकर्रमा साहब से कुछ, कि डॉक्टर अपने क्लिनिक पर पेशेंट और अटेंडेंट जो होते हैं इन पर इंफादी कोशिश किस तरह करें, क्या क्लिनिक पे मदनी चैनल और रसाई लिखने से निकी की दावत के हवाले से हो सकती है, नहीं हो सकती, इसके हवाले से पूछ रहे हैं डॉक्टर रफीक।
माशाल्लाह, हाँ जहर रसाल भी रखने चाहिए, बड़ी किताबें भी रखनी चाहिए कि इंतजार गाह वेटिंग रूम जो है, अगर ऐसा डॉक्टर है जिसका वेटिंग रूम होता है तो वो वहां ये किताबें, बड़ी किताबें, रिसाले रखे और रिसालों के लिए लिख भी रखे कि हर एक आने वाले को एक रिसाला साथ ले जाने की भी इजाजत है, ये लिख के लगा दे ताकि वो सारी थप्पी लेकर कोई ना चला जाए।
बाबा क्या ही बेहतर होगा अगर डॉक्टर साहब अपनी जो इनकी अपनी टेबल होती है जिस पर इतने दुनिया भर के सामान रखे हुए होते हैं, इंस्ट्रूमेंट रखे हुए होते हैं, पैड वगैरह रखे हुए होते हैं, वहीं एक रिसाले का भी मतलब कोई ऐसा पोर्शन बना लें, गुस्से का इलाज और ये रूहानी इलाज, इस तरह गुनाहों का इलाज और बहुत सारे मक्तुतुल मदीना के रसाइल हैं, VCDs हैं, ये भी अगर रखें और जो प्रिस्क्रिप्शन ये पेशेंट को देते हैं कि ये मेडिसिन आप यूज करें, अगर हर प्रिस्क्रिप्शन के साथ अल्लाह तौफीक दे तो एक रिसाला कम से कम पेशेंट को दे देगा, इसको भी पढ़ लीजिएगा,
मदीना 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 मदीना
रूहानी इलाज भी दे दे, माशाल्लाह बहुत प्यारा रिसाला है रूहानी इलाज, बहुत प्यारा रिसाला, 40 रूहानी इलाज रिसाला है और ये पढ़कर पता नहीं मतलब जिस्मानी और रूहानी दोनों तौर पर इंशाल्लाह उम्मीद है कि मुफीद साबित होगा। मदनी मुदा कुबा।